بسم اللہ الرحمن الرحیم. السلام علیکم سامعین. سامعین آپ سن رہے ہیں عالمی منظر نامہ پروگرام. میں ہوں آپ کا میزبان صہیب بن نور اور میرے ساتھ اسٹوڈیو میں تشریف فرما ہے سینئر صحافی اور معروف تجزیہ نگار جناب غلام مرزا صاحب. اور سامعین آپ کو بتاتے چلیں کہ پشاور میں اس وقت مشیر وزیر اعظم امیر مقام اور وزیر صحت پنجاب کی نیوز کانفرنس کر رہے ہیں. آئیے آپ کو وہاں لیے چلتے ہیں.
وہ روزانہ کی بنیاد پر ہر محکمہ اپنا اپنا کام جو ہے اس کی رپورٹ کرے. جو اپنا ایجوکیشن ڈپارٹمنٹ ہے وہ ڈینگی سیمینارز کا فوری انعقاد کرے. جو ہیلتھ ڈپارٹمنٹ ہے وہ ڈینگی کے ٹریٹمنٹ کی ٹریننگ کا فوری انعقاد کرے. خاص طور پہ جو اس کی سب سے بڑی وجہ خرابی ہونے کی, یہ ٹریٹمنٹ کا جو پروٹوکول ہے, یہ عام جو گھروں کے علاقوں میں جو محلوں میں ڈاکٹرز بیٹھے ہوتے ہیں جن کو جنرل پریکٹیشنرز کہا جاتا ہے, جی پیز کہا جاتا ہے, ان کی ٹریننگ کا فوری طور پہ انتظام کیا جائے تاکہ ان کے پاس جب پیشنٹ آئے تو اس کی سیریسنس کو دیکھتے ہوئے جو سیریس پیشنٹ ہے ان کو فوری طور پہ اسپتالوں میں ریفر کیا جائے. اگر ان کو ریفرل کرنے میں دیر ہوگی تو نقصان ہو جائے گا. جو کویکس ہیں, جو ڈاکٹر نہیں ہیں, گلی محلے میں بیٹھے ہیں, ان کو فوری طور پر ان کا تدارک کیا جائے کہ اگر ان کے پاس کیس گیا اور وہ ان کے وہ ڈاکٹر ہی نہیں ہیں, وہ گلی محلے کے جیلی ڈاکٹر ہیں, اور اگر انہوں نے کیس خراب کیا تو خرابی ہوگی. میں ایک بار پھر آپ کا شکریہ ادا کرتے ہوئے امیر مقام صاحب آپ کا, غلام علی صاحب آپ کا, زبیر صاحب کا اور پوری ٹیم کا, اور خاص طور پہ اپنے صحافی بھائیوں کا دل کی اتھاہ گہرائیوں سے شکریہ ادا کرتے ہوئے میں مائک پروفیسر فیصل مسعود صاحب کو دینا چاہتا ہوں تاکہ یہ ٹیکنیکل جو دو تین چیزیں ہیں وہ آپ سے ڈسکس کریں. اللہ تبارک و تعالیٰ کے پی کے عوام کی حفاظت فرمائیں اور آپ تمام کو اس ڈینگی کے موذی مرض سے چھٹکارا دلانے میں اللہ کی ذات اپنی رحمت اور مہربانی فرمائے. بہت شکریہ.
جی سامعین آپ سن رہے تھے مشیر وزیر اعظم امیر مقام اور وزیر صحت پنجاب کے پی کے میں اس پشاور میں موجود تھے اور وہ پریس کانفرنس کر رہے تھے اور بریف کر رہے تھے ڈینگی کے حوالے سے. اور ان کا یہ کہنا تھا کہ خیبر پختونخوا کے عوام ہمارے بھائی ہیں اور ان کی مدد کرنا ہمارا فرض ہے. اور سامعین آج کے سب سے اہم موضوعات آپ کو بتاتے چلتے ہیں. پاکستان کی برآمدات کے فروغ کے لیے ترکی, تھائی لینڈ اور ایران کے ساتھ آزادانہ تجارت کے معاہدے پر مذاکرات جاری. بلوچستان میں ٹیوب ویل منصوبے کا آغاز اسی سال سے کیا جائے گا, وزیراعظم شاہد خاقان عباسی. بلوچستان کے چار اضلاع میں انسداد پولیو مہم پیر سے شروع ہوگی. وفاقی حکومت کا قبائلی نوجوانوں کے لیے فنی تربیت کے پروگرام کا آغاز. آزادی ٹرین آج بہاولپور پہنچ گئی ہے. قومی ہیرو پائلٹ آفیسر راشد مدھاس کا 46واں یوم شہادت عقیدت و احترام سے منایا جا رہا ہے. عراق میں دولت اسلامیہ سے آخری شہر تل افر چھڑانے کے لیے کاروائی شروع. شام میں باغیوں کے زیر تسلط شہروں میں لڑاکا طیاروں کی بمباری سے 5 افراد ہلاک. اور اسپین کی پولیس نے بارسلونا حملے میں ملوث کار ڈرائیور کو گرفتار کر لیا ہے. اور سامنے اس کا پروگرام میں شامل کریں گے مختصر سی قومی اور بین الاقوامی خبریں اور بین الاقوامی تاریابی. جی سامعین موضوعات کی تفصیل کی جانب بڑھیں گے لیکن یہاں پہ وقت ہوا ہے چھوٹے سے بریک کا. واپس آتے ہیں بریک کے بعد, ہمارے ساتھ رہیے گا.
اپنی جان نظر کر, اپنی جان نظر کر, اپنی وفا پیش کروں, قوم کے مرد مجاہد تجھے کیا پیش کروں. اپنی جان نظر کر, اپنی جان نظر کروں, مسئلہ پیش کروں. اپنی جان نظر کروں, اپنی جان نظر کروں, اپنی وفا پیش کروں, قوم کے مرد مجاہد تجھے کیا क्या पेश करूं, अपनी जान नजर करूं, अपनी जान नजर
سامعین ویلکم بیک، پروگرام آپ سن رہے ہیں عالمی منظرنامہ، میں ہوں آپ کا میزبان صہیب بن نور، اور میرے اسٹوڈیو میں تشریف فرما ہے سینئر صحافی اور معروف تجزیہ نگار جناب غلام مرتضی صاحب. اور سامعین آج کا سب سے اہم موضوع ہے، حکومت نے ملک کے برآمدات میں اضافے کے لیے متعدد اقدامات کیے ہیں. سرکاری ذرائع کے مطابق ٹیکسٹائل پالیسی 2014-2019 کے تحت برآمد کنندگان کی سہولت کے لیے موجودہ مالی سال کے دوران 6 ارب روپے سے زائد رقم مختص کی گئی ہے. ترکی، تھائی لینڈ اور ایران کے ساتھ آزادانہ تجارت کے معاہدوں کے لیے بات چیت سمیت کئی اقدامات کیے جا رہے ہیں، جس کا مقصد زیادہ مواقع کی حامل منڈیوں میں رسائی حاصل کرنا ہے. کوریا کے ساتھ ترجیحی تجارت کے انتظام کے لیے ایک مشترکہ تحقیقی جائزے کا عمل بھی جاری ہے، اور پاکستان کی تجارت کی ترقی کے ادارے نے نئی منڈیوں میں برآمدات کی فروغ کے لیے تجارتی نمائشوں جیسی کئی برآمدی سرگرمیوں کا بھی اہتمام کیا ہے. غلام مرتضی صاحب، اس حوالے سے بتائیے گا کہ نئی ٹیکسٹائل پالیسی 2014-2019 جو ہے اس کے لیے بات ہو رہی ہے، اس کی سہولت کے حوالے سے بات ہو رہی ہے کہ جو برآمد کنندگان ہیں انہیں کیسے سہولت فراہم کی جائے، اور یہ بات بھی کی جا رہی ہے کہ مالی سال 2014 کے دوران جتنے بھی ہیں 6 ارب روپے سے زائد رقم مختص کی گئی ہے، اس حوالے سے کہ برآمدات میں اضافہ کیسے کیا جائے گا، اس کے اقدامات کیسے کیے جائیں گے، اور خاص طور پر جب یہ بات کی جاتی ہے کہ آزادانہ تجارت ہوگی، تو آزادانہ تجارت اگر ترکی، پاکستان اور ایران کے درمیان میں ہوتی ہے، اور تھائی لینڈ بھی خاص طور پہ اس میں شامل کیا گیا ہے، تو کیا دیکھتے ہیں آپ، کیا یہ جو آر سی ڈی ایک معاہدہ ہوا ہوا ہے پہلا ریجنل کوآپریشن کے حوالے سے، تو اس حوالے سے بتائیے کیا اسے ہی ریوائیو کیا گیا ہے یا کوئی نیا معاہدہ کیا جا رہا ہے؟
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. جو ٹیکسٹائل پالیسی ہے بنیادی طور پہ اگر دیکھا جائے 2014-2019 تک، یہ پالیسی دی گئی تھی، 3 سال اس پالیسی کو امپلیمنٹ کیے ہوئے ہو گئے ہیں، اور اگر 3 سال میں آپ ہمارے فری ٹریڈ ایگریمنٹس کے حوالے سے اس ٹیکسٹائل پالیسی کے تحت ایکسپورٹس دیکھیں ہماری، تو نہیں لگتا کہ کسی بڑے انسینٹو والی پالیسی کے تحت ہم نے ایکسپورٹس کی ہیں. کیونکہ جس قدر پورا اگر اسٹرکچر ہم دیکھیں امپورٹس اور ایکسپورٹس کا اور گزشتہ سالوں میں ہونے والے ٹریڈ کا تجارتی خسارے آپ دیکھ لیں, آپ امپورٹ فگر دیکھ لیں, ایکسپورٹ فگر دیکھ لیں, تو آپ کو بڑی شرمندگی کا سامنا کرنا پڑتا ہے, بڑی معذرت کے ساتھ, کہ اس معاملے میں کوئی زیادہ کام نہیں کیا گیا. اس سال 6 ارب روپیہ جو ہے وہ ایلوکیٹ کیا گیا ہے, اس میں رکھا گیا ہے, بجٹ میں مختص کیے گئے ہیں. تو اس میں باقی جو معاملات ہیں جس طرح سے آپ نے ذکر کیا کہ ہمارے ایف ٹی اے جو ہیں وہ بات چل رہی ہے ترکی کے ساتھ, تھائی لینڈ کے ساتھ, ایران کے ساتھ, اگر ایف ٹی اے ہو جاتے ہیں ہمارے, پھر دونوں ملکوں کو, یعنی کہ جن جن ملک کے ساتھ ہمارا ایف ٹی اے ہو جاتا ہے ان کے ساتھ ہمیں بنیادی طور پہ بہت سی ایسی رعایتیں یا آنتیں مل جاتی ہیں جن کے ساتھ ہم اپنے ٹیکسٹائل سیکٹر کو آگے ترقی کی جانب بڑھا سکتے ہیں. لیکن کیونکہ ٹیکسٹائل سیکٹر کا سارا دار و مدار ہمارے ایگریکلچر سیکٹر سے جڑا ہوا ہے,
بے شک
ہم اگر اس کا را مٹیریل دیکھیں کہ ٹیکسٹائل سیکٹر کا را مٹیریل کہاں سے آتا ہے تو وہ ایگریکلچر سیکٹر. ایگریکلچر میں ہمارا ملک بڑا رچ ہے, 60% پاپولیشن جو ہے وہ ایگریکلچر سے جڑی ہوئی ہے, بلکہ معیشت ہماری 60% تک جو ہے وہ زراعت سے جڑی ہوئی ہے. کیا ہم اپنے کاشتکار کو اس طرح کی اعانتیں دیتے ہیں کہ وہ سرٹیفائیڈ بیج جو ہے وہ استعمال کر سکے, اس کو پیپٹیسائڈ جو ہیں وہ ایسی ملیں جو کہ ورلڈ ریکگنائزڈ ہوں, اس کو جو پانی فصلوں کے لیے ہے وہ بہم اس کو پہنچایا جائے, اس کے ساتھ ساتھ انہیں جو ٹریننگ ہے وہ ملے, اس کے ساتھ انہیں جو بینک سے, زرعی بینک سے, ایگریکلچر ڈیولپمنٹ بینک جو ہے, زرعی ترقیاتی بینک سے انہیں قرضے ملیں, اور اس کے ساتھ ساتھ انہیں جو زرعی ٹیوب ویل ہیں ان پہ سستی بجلی جو ہے وہ ملے, اور اس کے ساتھ شمسی توانائی کے ٹیوب ویل ان کو لگا کے دیے جائیں. یعنی ان تمام اقدامات سے ہوگا کیا کہ آپ کے جو کسان ہیں وہ آسانی ان کو ملے گی, ایک طرف ان کی پروڈکشن کاسٹ جو ہے پر ایکر ییلڈ جو ہے وہ بڑھے گی, دوسری طرف پروڈکشن کاسٹ ان کی کم ہوگی. دو چیزیں جب آپ کی ہو جائیں گی اگر آپ اس سیکٹر کو, ایگریکلچر سیکٹر کو مختلف ٹیکنالوجیز کے ساتھ آپ اچھا بیج دیتے ہیں, اچھے بیج کے ساتھ اچھا انوائرمنٹ اس کو پرووائڈ کرتے ہیں, اچھی زہریں کپاس کے لیے اس کو مل جاتی ہیں, اور فیلڈ آفیسر جو ہیں ان کے محکمہ زراعت کے, جو اس کے بعد ان کے زرعی آفیسرز ہیں, پھر اس سے آگے ان کے اسسٹنٹ جو ایگریکلچر آفیسرز ہیں, پھر اے ڈیز ہیں, پھر آگے ان کے ڈپٹی ڈائریکٹرز ہیں, ڈائریکٹرز ہیں, پوری ان کی چین آف کمانڈ ہے, بہت بڑا محکمہ ہے. تو اگر یہ سارے اس کو سپورٹ کرتے ہیں تو آپ یہ دیکھیے گا کہ ہمارا جو ولیوم آف پروڈکشن ہے وہ آلموسٹ ڈبل ہو سکتا ہے کاٹن کا, اور اس کا ویل ریفائنڈ کاٹن جو ہے وہ ہو سکتی ہے. جب یہاں پہ ریٹ اس کے کم ہو جائیں گے اور زیادہ پیداوار ہوگی, الٹیمیٹلی جو تقسیم افادہ مختتم ایک جو اکانومی کا اصول ہے ڈیمانڈ سپلائی کا, اس میں بھی یہ آ جائے گا, تو ورلڈ لیول پہ ہماری مصنوعات جو ہیں اور ہم ٹیکسٹائل سیکٹر کو بجلی کی مد میں راحت دیں گے اور ان کو بجلی پوری ملے گی, ان کی شفٹیں ایک ڈیڑھ شفٹ کی بجائے 3 شفٹیں کام کریں گی, تو وہ اچھا پروڈیوس کر سکیں گے. یہ تمام عوامل کا میں ذکر اس لیے کرنا چاہتا ہوں تاکہ ہمارے سامعین کو یہ بات بنیادی طور پہ سمجھ آئے کہ یہ जो FTA है इसके सम्राट किस तरह से हम समेट सकते हैं, इसमें हिस्सा कौन कौन से स्टेक होल्डर हैं, शराकतदार हैं जो डालेंगे। तो जो इस तरह से ये पूरा एक वो सिलसिला बनेगा, उधर गवर्नमेंट बात भी कर रही है इनके साथ, क्योंकि अगर थाईलैंड के साथ मुकाबला करना है तो थाईलैंड में जाहिर है कि वो लाखों की तादाद में एक साइज की चीज बनाता है, हम अगर हजारों की तादाद में बनाएंगे उसका अल्टीमेटली वो रेट नहीं बनेगा जो थाईलैंड लोगों को प्रोवाइड कर सकता है। तो जाहिर है कि अगर वो लाखों की तादाद में यहाँ पाकिस्तान के पास ऑर्डर होगा तो पाकिस्तान भी उनका मुकाबला कर सकता है और रेट्स में उस तरह जा सकता है। ईरान के लिए के हवाले से भी ऐसे ही है और तुर्की के साथ भी है। अभी आप देखें कि इन ममालिक में श्रीलंका इनके साथ मुकाबला कर रहा है, इंडिया इनके साथ मुकाबला कर रहा है, तो हमें बांग्लादेश इनके साथ मुकाबला कर रहा है, तो हमें और अपनी चीजें इन मुल्कों में भिजवा भी रहा है, इनसे मंगवा भी रहा है। तो अगर हमें फ्री ट्रेड एग्रीमेंट का जो बेसिकली होता ये है कि दोनों मुल्कों को एक दूसरे को छूट देनी होती है अपने कारोबारों में, और ये छूट जो है वो मुवालक भी देते हैं जहां जिनके साथ FTA किया जाता है और जो मुल्क करता है उसको भी मिलती हैं। तो वीजा वेज ये सहूलतें होती हैं, हमें भी बहुत ज्यादा उनको सहूलतें देनी होंगी और हम भी उनको सहूलतें देंगे, वो हमें सहूलतें देंगे। सम टाइम ये होता है कि जब आप FTA आप करते हैं तो बहुत से मसलन अगर आप थाईलैंड के साथ टेक्सटाइल में FTA करते हैं, पॉसिबिलिटीज हैं कि आपकी जो किड्स गारमेंट्स हैं उस पे वो कब्जा कर ले। इतना ज्यादा उनका इस हवाले से वो है, वैरायटी है और उनका पाकिस्तान में डिमांड भी है और उसके साथ साथ वो मियार भी अच्छा है और कीमतें भी मुनासिब हैं, तो पॉसिबिलिटी है कि वो यहाँ पे और तुर्की में, क्योंकि पाकिस्तान पहले भी भेज रहा है तो मुमकिन है कि उधर हो तो पाकिस्तान वहां पे मार्केट में इन हो जाए और ईरान में पाकिस्तान इन हो जाए। तो इस तरह से यानी कि हर और वो उनकी मसनूआत जो है इस ईरान के साथ FTA होता है तो ईरान की जो बहुत सारी चीजें हैं, POL प्रोडक्ट्स हैं, पेट्रोलियम ऑयल प्रोडक्ट्स हैं, तो वो उनके पास बहुत जगह है बेचने के लिए, पाकिस्तान में बहुत ज्यादा डिमांड है। इस तरह की और बहुत सारी चीजें हैं, पाकिस्तान वहां चावल भेज सकता है रोजाना की, वहां पे बुनियाद पे रोज चावल ईरानी लोग जो हैं वो खाते हैं, वाइल्ड राइस पसंद करते हैं, तो पाकिस्तान सिट्रस भेज सकता है और बहुत सारी चीजें हैं। तो इस तरह से ये बुनियादी तौर पे म्यूचुअल फवायद जो हैं इससे उठाए जाते हैं और तमाम मुल्कों को आपस में फायदा होता है। फिर रेट भी फिक्स कर लिए जाते हैं कुछ चीजों के और उन्हीं रेट्स के ऊपर अंदाजा होता है दोनों मालिकों की, ये चीजें इस रेट्स की लिमिट में ये आएंगी, तो हमें भी पता होता है जो भेजने वाला मुल्क है कि उसने किस किस रेट पे कौन कौन सी चीज जो है वो भेजनी है। तो फ्री ट्रेड एग्रीमेंट के ऊपर बात अल्हम्दुलिल्लाह हो रही है, लेकिन उसके सम्राट समेटने के लिए हमें अपने जो सेक्टर्स हैं उनको ये पैसे जिस तरह से लिखे हुए हैं 6 अरब रुपया हमें लगाना है, तो इसकी प्रायोरिटी सेट करनी पड़ेगी कि ये 6 अरब रुपया क्या हमने ये दे देना है इनको डिस्कोस को कि जी ये अपने पास रख ले और इसकी बिजली इनको सस्ती करके दे दें, इस तरह नहीं है। क्या इसको लोगों को बांट देना है, तो ये इसकी डिस्पर्समेंट जो है वो मैटर करती है कि कहाँ पे पॉलिसी लेवल में हमने ये करना है। क्या हम इनको जब ये एक्सपोर्ट करेंगे तो वहां इनको रकम की रियायत देंगे, टैक्सेस में छूट देंगे, या हम इनको दरमियान में कहीं इनको ये इंजेक्ट करेंगे या इनको कर्जे देंगे स्मॉल जो है वो मीडियम टर्म के, तो ये सूरत हाल जो है। इसी तरह से टेक्सटाइल्स और लेदर सेक्टर जो है या कारपोरेट सेक्टर है, सर्जिकल स्पोर्ट्स हैं, तो ये चीजें जो है वो आगे बढ़ जाएंगी, एक्सपोर्ट्स उनकी बढ़ेंगी।
जी बिल्कुल, आपने दुरुस्त फरमाया। और सामिन, यहाँ पे वक्त खबरों के खुलासे का। ड्रग रेगुलेटरी अथॉरिटी नाकस और गैर मियारी अद्वियात की फरोख्त के लिए मार्केट की निगरानी करेगी। وزیر اعظم کے پائیدار ترقی عالمی اہداف پروگرام کے تحت سندھ اور بلوچستان کے 100 سے زائد دیہات کو قدرتی گیس فراہم کی جائے گی. وزیر اعلیٰ سندھ نے کراچی میں جرائم پیشہ عناصر اور دہشت گردوں کے خلاف کارروائی جاری رکھنے کا عزم ظاہر کیا ہے. پنجاب کے محکمہ صحت کے مزید 2 یونٹس اور 8 ایمبولینس آج پشاور پہنچ گئیں، جس کا مقصد ڈینگی بخار پر قابو پانے میں مدد دینا ہے. اور پائلٹ آفیسر راشد منہاس کا 46واں یوم شہادت آج پورے احترام سے منایا جا رہا ہے. اور سامعین، یہاں ہم لیں گے چھوٹا سا بریک، واپس آتے ہیں بریک کے بعد، ہمارے ساتھ رہیے گا. سامعین، ویلکم بیک. پروگرام آپ سن رہے ہیں عالمی منظرنامہ. میں ہوں آپ کا میزبان صہیب بن نور، اور میرے ساتھ اسٹوڈیو میں تشریف فرما ہے سینئر صحافی اور معروف تجزیہ نگار جناب غلام مرتضی صاحب. اور سامعین، بڑھتے اپنے اگلے موضوع کی جانب، اور اگلا موضوع بھی ہمارا بلوچستان کے حوالے سے ہے. وزیر اعظم شاہد خاقان عباسی نے کہا ہے کہ موجودہ حکومت کی کوششوں سے بلوچستان ملک کا خوشحال ترین صوبہ بن کر ابھر گیا ہے اور ابھرے گا. اور وہ کوئٹہ میں صحافیوں سے گفتگو کر رہے تھے. وزیر اعظم نے کہا کہ بلوچستان میں امن و امان کی صورتحال میں بہتری آئی ہے، جس سے ترقیاتی اور اقتصادی سرگرمیوں کو فروغ ملا ہے. انہوں نے کہا کہ صوبائی قیادت کے ساتھ اپنی ملاقاتوں کے دوران وفاقی اور صوبائی حکومت کی جانب سے شروع کیے گئے ترقیاتی منصوبوں کے علاوہ دہشت گردی کے خطرے سے نمٹنے کے طریقوں پر بھی تبادلہ خیال کیا. وزیر اعظم نے کہا کہ سابق وزیر اعظم نواز شریف کے اعلان کے تناظر میں یہ فیصلہ کیا گیا ہے کہ رواں سال گیس کی فراہمی کو ہر ضلع ہیڈ کوارٹرز تک توسیع دی جائے گی، جس پر 15 ارب روپے لاگت آئے گی. اور انہوں نے کہا کہ رواں سال ٹیوب ویلوں کو شمسی توانائی پر منتقل کرنے کا دیرینہ منصوبہ بھی شروع کیا جائے گا، جو کہ 3 مرحلوں میں مکمل کیا جائے گا، جس سے بلوچستان میں 70,000 ایکڑ اراضی آبپاشی ہو سکے گی. اور وزیر اعظم نے کہا کہ کچی کنال منصوبہ 10 روز کے اندر کام شروع کر دے گا. اور انہوں نے کہا کہ وفاقی حکومت کو ہیلتھ کارڈز اور بے نظیر انکم سپورٹ پروگرام کی سماجی بہبود کی سکیموں کو صوبے بھر میں وسعت دی جائے گی. اور اس کے علاوہ ان کا یہ بھی کہنا تھا کہ پاکستان کی عوام اپنا فیصلہ آئندہ انتخابات میں سنائے گی، اور موجودہ حکومت صرف عوام کی خدمت پر توجہ دے رہی ہے. غلام مرتضی صاحب، اس حوالے سے بتائیے گا، بلوچستان میں جتنے بھی پروجیکٹس ہیں اس کے حوالے سے بات ہوئی ہے، خاص طور پر یہ بات کی جا رہی ہے کہ جو وہاں پر گیس ہے اسے ضلع ہیڈ کوارٹر تک پہنچایا جائے گا، 15 ارب روپے کی لاگت سے یہ منصوبہ مکمل کیا جائے گا. اس کے علاوہ شمسی توانائی پر تمام ٹیوب ویلز جو ہیں انہیں منتقل کیا جا رہا ہے، تاکہ 70,000 سے زائد ایکڑ اس کی آبپاشی ہو سکے، وہاں پر فصل کاشت کی جا سکے، اور کچی کنال کا منصوبہ بھی 10 روز کے اندر کام شروع کر دے گا. کیا کہتے ہیں اس حوالے سے آپ، کتنے ہیں یہ ضروری تھے منصوبے خاص طور پر بلوچستان کے لیے، اور کتنا فائدہ ہوگا اس سے بلوچستان کو؟
جی، بلوچستان کے حوالے سے جس طرح پہلے بھی کام ہو رہا تھا، لیکن اس کی باتیں زیادہ ہو رہی تھیں اور کام کم ہو رہے تھے. لیکن جس طرح سے شاید غلام عباسی صاحب نے پہلے روز ہی ایک بات کی تھی، انہوں نے یہ کہا تھا کہ میں بات نہیں کروں گا، میں کام کر کے دکھا دیا کروں گا، جو بھی کر سکوں گا وہ میں کام کروں گا، اس حوالے سے بات نہیں کروں گا. تو وہ انہوں نے سارا پلان چاک آؤٹ کیا ہوا تھا ان دنوں میں جب سے انہوں نے حلف اٹھایا ہے، تو یہ سارا ان کی اس پہ تھا، آن کارڈ تھا. तो वो गए और जाके उन्होंने काम शुरू करवा दिए हैं। और वाक्यतन मैं आपको ये अर्ज करता चलूं कि जो गुजशत 4 साल में काम नहीं हुए होंगे वो आपको आइंदा 4 माह में होते हुए वहां पे नजर आ जाएंगे, और काम नजर आएंगे आपको, बातें नजर नहीं आएंगी, और ये फॉलो अप भी करेंगे इन चीजों को। इस तरह नहीं होगा कि वो आज उन्होंने कह दिया कि कच्ची कनाल पे कल काम शुरू हो जाएगा, सोलर ट्यूबवेलों का काम हो जाएगा। बुनियादी तौर पे उनको इंफ्रास्ट्रक्चर की समझ है, उन्हें समझ है तवानाई के हवाले से कि आजकल इश्यू सबसे बड़ा तवानाई है।
बेशक
उन्हें पता है कि जो वेल्स हैं गैस के, जो वेल्स हैं हमारे ऑयल के, और उनमें से क्या निकल रहा है, किधर से निकल रहा है, उसके फायदे क्या उन इलाकों के लोगों को मिल रहे हैं, नहीं मिल रहे हैं, उनका कम्युनिटी की जो सर्विस होती है उसके हवाले से, जो कंपनियां वहां से ऑयल निकाल रही हैं, क्या वो अपना पैसा उधर लगा रही हैं, नहीं लगा रही हैं, तो इन तमाम चीजों को उनका अदराक है। तो वो उन कंपनियों को भी इन्वॉल्व करेंगे, वो सूबाई गवर्नमेंट को भी इन्वॉल्व करेंगे और फेडरेशन को भी इन्वॉल्व करेंगे। ये तमाम जगहों से वो उनके जो हक हकूक बनते हैं बलूचिस्तान के लोगों के, वो उनसे डिमांड करेंगे कि जो चीजें इनकी इनको वापस करें, इनके पैसे निकालें और वहां पे इनके जो प्रोजेक्ट्स लग रहे हैं और वो किए जाएं। और ज्यादा इन्होंने ये काम अब एक और गवर्नेंस का एक लेवल स्टार्ट किया है कि एक फिक्स टाइम फ्रेम में इन्होंने शुरू किया है, जो भी काम करना है उसका टाइम फ्रेम इन्होंने फिक्स किया है और उसके ऊपर सूबाई गवर्नमेंट को जिम्मेदार नहीं बनाया है। उसमें कर ये इस तरह से मॉडल इस तरह का अडॉप्ट कर रहे हैं कि वहां पे जो भी गवर्नर है, जो कि फेडरेशन का नुमाइंदा है, उसको जिम्मेदारी दी गई है कि वो कोई भी प्रोविंशियल जो फेडरेशन करवा रही है प्रोविंस में काम, वो फेडरेशन की ही जिम्मेदारी है उसको टेक केयर करना, उसके फंड्स का अरेंजमेंट करना और उसको मुकम्मल होने तक उसके ऊपर उसका डे बाय डे रिपोर्ट भी उसकी तैयार करना। तो उन्होंने अपने गवर्नर्स को ये कहा हुआ है, इधर भी उन्होंने ये कहा है कि आप जो है इस हवाले से जो भी स्कीमें सोशल वेलफेयर की हैं उनका ख्याल रखा जाए और डे बाय डे इनको रिपोर्ट जो है वो फराहम की जाए। तो जितना ये काम बताया गया है ये अल्हम्दुलिल्लाह अगर हो जाता है इन तमाम दिनों में, तो ये 15-20 अरब रुपए के प्रोजेक्ट्स हैं। तो बलूचिस्तान की जो कम से कम सहसे महरूमी है उसमें काफी हद तक ये हिस्सा होगा फाक का उस महरूमी को दूर करने के लिए।
जी बिल्कुल, आपने तो फरमाया कि इससे महरूमी दूर की जा सकती है बलूचिस्तान की, और अब देख रहे हैं अल्हम्दुलिल्लाह जिस तरह से प्रोजेक्ट्स वहां पे स्टार्ट हैं, और जिस तरह से वजीर आजम शाह खाकान अब्बासी ने भी फरमाया कि बलूचिस्तान इंशाल्लाह सबसे खुशहाल तरीन सूबा होगा मुस्तकबिल करीब में, और सबसे ज्यादा अमीर सूबा भी होगा इस हवाले से कि वहां पर जितनी भी मादनियात हैं, जितने भी वहां पर रिसोर्सेज हैं, उन सबका इस्तेमाल बलूचिस्तान के लिए किया जाएगा, बलूचिस्तान के फलाह बहबूद के लिए भी किया जाएगा। और सामिन एक बलूचिस्तान के हवाले से खबर भी है हमारे लिए, बलूचिस्तान के 4 अजला में इंसदादे पोलियो मुहिम फिर से शुरू होगी जो 3 रोज जारी रहेगी, और हंगामी कार्रवाई मरकज के सूबाई चीफ कोऑर्डिनेटर सैयद फैसल ने रेडियो पाकिस्तान कोयटा के नुमाइंदे को बताया कि कोयटा पशीन किला अब्दुल्ला और मस्तूंग में 5 साल की उम्र के तकरीबन 8 लाख बच्चों को पोलियो के कतरे पिलाए जाएंगे, और बच्चों को पोलियो के कतरे पिलाने के लिए 3,824 टीमें तश्कील दी गई हैं, और पोलियो टीमों की सिक्योरिटी के लिए सख्त हिफाजती इंतजाम भी किए गए हैं। और सामिन रेडियो पाकिस्तान के तवस्सुल से हम भी आप लोगों से अपील करेंगे कि जिन लोगों ने एक गुमराहकुन प्रोपेगेंडा किया है पोलियो के हवाले से कि ये कतरे ना पिलाएं, ये इसके कोई मनफी असरात होंगे आपके बच्चों के ऊपर या उनके मुस्तकबिल के ऊपर, तो बिल्कुल एक मनफी प्रोपेगेंडा है, इसकी बात बिल्कुल भी मत सुनिएगा, बल्कि आपके बच्चों का महफूज मुस्तकबिल पोलियो के कतरों में ही है, बजाय ये कि आप जानते बूझते उन्हें ये कतरे ना पिलाएं और वो खुदा ना खास्ता पूरी जिंदगी के लिए अपाहज हो जाएं, तो बेहतरी इसी में ही है कि आप पोलियो के कतरे उन्हें पिलाएं ताकि वो एक रोशन मुस्तकबिल और एक बेहतरीन जिंदगी जी सकें। اور سامعین آپ کو بتاتے چلیں کہ وفاقی حکومت نے قبائلی نوجوانوں کے لیے فنی تربیت کا پروگرام شروع کیا ہے اور پروگرام کا دورانیہ 6 ماہ ہوگا. سرکاری ذرائع کے مطابق نوجوانوں سول سروے، ڈرافٹ مین، الیکٹریشین، شمسی توانائی کے نظام کی تنصیب، خودکار مشینوں اور بھاری مشینری چلانے سمیت مختلف شعبوں میں تربیت دی جائے گی اور تربیت کے دوران نوجوانوں کو مفت قیام و تعام کی سہولت اور ماہانہ وظیفہ بھی دیا جائے گا. تربیت کے لیے درخواست جمع کرانے کی آخری تاریخ 23 اگست ہے. اور غلام مدت صاحب اس حوالے سے جانوں گا آپ کی رائے کہ فنی تربیت کا آغاز کیا گیا ہے قبائلی نوجوانوں کے لیے اور کہ اس کے اندر کافی بڑی ایک لسٹ ہے جس کے اندر انہیں تربیت فراہم کی جائے گی، یعنی وہ جس بھی سیکشن میں جس بھی سیکٹر میں جانا چاہیں انہیں اس کا ایکسپرٹ بنانے کی کوشش کی جائے گی. 6 مہینے کا یہ پروگرام ہے اور اس کے اندر تمام تر جو قیام و تعام ہے، اس کے علاوہ ماہانہ وظیفہ ہے، وہ بھی وفاقی حکومت پرووائڈ کرے گی. تو اس حوالے سے ذرا بتائیے گا کتنا اچھا اقدام کیا جا رہا ہے کہ ٹرائبل بیلٹ خاص طور پر جس کا یہ ایک ہمیشہ سے گلا رہا ہے کہ وہ پیچھے رہ گئی ہے یا اس کے اوپر توجہ نہیں دی گئی، تو اب اس کے اوپر توجہ بھی دی جا رہی ہے اور وہاں کے لوگوں کو، وہاں کے جو نوجوان ہیں انہیں خاص طور پر فنی تربیت فراہم کی جا رہی ہے، یہ مستقبل کے لیے کتنا بہتر ہوگا؟
صہیب بن نور صاحب، یہ میں کہوں گا کہ جب سے آئی ڈی پیز جو ہیں یا آئی ٹی پیز جو واپس گئے ہیں، انٹرنلی ڈسپلیس پرسن جو ہیں وہ واپس گئے ہیں، یہ سب سے اہم اقدام ہے جو کہ اٹھایا گیا ہے. میں کہتا ہوں کہ اس سے اچھا قدم شاید ان لوگوں کے لیے اس سے اچھا قدم کوئی نہیں ہو سکتا. یہ جو 6 منتھ ڈپلوما ہے، ایک تو سب سے بڑی بات یہ ہے کہ ان کو وہاں سے ادھر لایا جائے گا، ان کے علاقوں سے انہیں باہر نکالا جائے گا، یہاں پہ ان کو ٹریننگ فراہم کی جائے گی، ایک انسکلڈ سے ان کو سکلڈ ورکرز میں تبدیل کیا جائے گا. دوسری بات یہ ہے کہ ان کے اوپر بوجھ کوئی نہیں ہے اور سارا جو بوجھ ہے وہ گورنمنٹ اٹھائے گی.
صحیح.
اور پھر کھانا پینا بھی، رہائش بھی گورنمنٹ آف پاکستان کے ذمے ہے. اچھا، وہ سکلڈ ہو جائیں گے، الحمدللہ ہمارے پاس سکلڈ لوگوں کے لیے بڑی نوکریاں ہیں،
بے شک
بڑے کام ہیں. اب ان کی اپنی مرضی ہے کہ وہ سی پیک میں کام کرنا چاہتے ہیں، ملک کی خدمت کرنا چاہتے ہیں، وہ اوورسیز پاکستان جانا چاہتے ہیں، تو جدھر وہ جانا چاہیں وہ اپنے خاندان کو فیڈ کر سکتے ہیں، وہ یہاں پہ بھی رہ کے فیڈ کر سکتے ہیں، وہ معاشرے کا ایک بڑا ذمہ دار طبقے میں تبدیل ہو جائیں گے.
بے شک.
تو یہ اس طرح کے میں کہتا ہوں کہ بہت ہی اچھا اقدام ہے جو کہ یہ اٹھایا گیا ہے، اور انیشلی یہ اگر ان علاقوں کے لیے شروع کیا گیا ہے، ایسے میں کہتا ہوں کریش پروگرام جو ہیں یہ پورے ملک کی ضرورت ہے. سبین صاحب، ان کو پہلے تو یہ ٹرائبل ایریاز کے لیے کیے جائیں اور ہمارے ٹرائبل ایریاز کے بھائیوں کو فوری طور پہ یہ پروگرام جاری رہنے چاہیے. یہ 1-6 مہینے کا پروگرام نہیں ہونی چاہیے،
بے شک
یہ جاری رہنے چاہیے، چلتے رہیں. تو جب یہ پروگرام وہ لوگ پوری طرح سے ہو جائیں تو باقی جو دیگر صوبے ہیں بلوچستان کے لوگوں کو پرائرٹی پہ رکھ کے پھر بلوچستان کے لوگوں کو پروگرامز کرائے جائیں. چار صوبے میں جو ووکیشنل ٹریننگ اتھارٹیز ہیں، سینٹرز ہیں، ان کو چاہیے کہ اس طرح کے جو پروفیشنل پروگرامز ہیں، جو مثلا کچھ میڈیکل ٹیکنالوجی کے پروگرام بھی ہو سکتے ہیں، ایم ٹیز کے، کوئی جو کنسٹرکشن مشینری ہے اس کے پروگرام ہو سکتے ہیں، کوئی سولر مشینری کے ہو سکتے ہیں، کوئی الیکٹریشین کے ہو سکتے ہیں، کوئی میکینیکل کے ہو سکتے ہیں، کوئی سول کے ہو سکتے ہیں. تو اس میں سکلڈ بندوں کو تھوڑا کام جلدی سیکھ جاتے ہیں لوگ، اور پھر وہ اس کو استعمال بھی جلدی کر لیتے ہیں، اور یہ ایسا کام ہے کہ ود ان 6 منتھ جو ہے وہ اپنے آپ کو ایک اچھا ذمہ دار جو ورکر ہے وہ ثابت کر سکتے ہیں، اور اپنے خاندان کے لیے پیسے بھی کما سکتے ہیں، ملک کا نام بھی روشن کر سکتے ہیں. تو یہ میں کہتا ہوں کہ یہ پوری ریڑھ کی ہڈی ہے ملک کے لیے. ایسے پروگرام پورے ملک میں شروع ہونے چاہیے جو ان کو سکلڈ کر دیں لوگوں کو، اور جو ہماری یوتھ ہے اور ہماری یوتھ فارغ ہے بہت سے لوگ، ان کو جو وہ سیکھنا چاہے، میں کہتا ہوں کہ میوزک بجانا سیکھنا چاہتا ہے اس کو میوزک سکھا دیں، کو گانا گانا سیکھنا چاہتا ہے اس کو گانا سکھا دیں. कोई टीवी पे खबरें पढ़ना सीखना चाहता है उसको टीवी खबरें सिखा दें, जिसको जो दिल करता है सीखने के लिए उसको सिखाए, उसको कहें चाहे भी आप अपना काम करें। लेकिन दो चीजें सामने रखें कि एक तो फारग नहीं रहना, स्किल्ड आपने नौकरी करनी है, स्किल्ड आप बन गए हैं तो आप जाके आपने अपना काम ढूंढें और काम ढूंढ के अपने वालदेन की अपने घर की खिदमत करें और काम करें। तो ये बेरोजगारी खत्म करने के लिए स्किल्ड प्रोग्राम जो है ये बहुत ही अहमियत के हामिल है।
जी बिल्कुल, आपने दुरुस्त फरमाया। और सामिन आपको ब्रेकिंग न्यूज यहां पे देते चलते हैं हज आजमीन हज के हवाले से कि 2137 खुद्दाम इस वक्त आजमीन हज की रहनुमाई के लिए मौजूद हैं सऊदी अरब में, और 600 आजमीन हज जिनका सामान गुम गया था उनका सामान ढूंढकर हवाले किया गया है उनके। और पाकिस्तान हज मेडिकल मिशन ने 64,000 से जायद ऐसे वहां पर मेडिकल असिस्टेंट्स रखे हैं जो कि जितने भी वहां पर बीमार होंगे या मरीज होंगे उनके इलाज मुआवजे के काम करेंगे। और ये कहा गया है कि 22 मरीजों में से 6 मरीजों को सऊदी हॉस्पिटल में मुंतकिल किया गया था और तिबी तौर पर 22 मरीज वफात पा गए हैं सऊदी अरब में, और वफात पाने वाले को जन्नतुल बकी और जन्नतुल मौला में उनकी तदफीन की गई है। और ये बात की जा रही है कि सरकारी हज स्कीम के तहत 48,799 इस वक्त आजमीन हज सऊदी अरब में मौजूद हैं, और निजी हज स्कीम के तहत तकरीबन 49,000 से जायद ऐसे आजमीन हज हैं जो इस वक्त मौजूद हैं सऊदी अरब में, और हज की जो सआदत है उससे वो उनके नसीब में आई है। और वो एक इंतहाई ये बात की जा रही है कि निजी स्कीम के साथ 43,737 आजमीन हज मक्का पहुंचे हैं और हज की सआदत से वो मुनव्वर होंगे। और सामिन यहां हम लेंगे छोटा सा ब्रेक, वापस आते हैं ब्रेक के बाद, हमारे साथ रहिएगा। ए राहे حق کے شہید و وفا کی تصویر، اور کوئی شک نہیں اس میں کہ انہیں پورے وطن کی فضائیں، پوری قوم انہیں سلام کہتی ہیں. اور سامعین، پاک فضائیہ کے پائلٹ راشد منہاس شہید کا 46واں یوم شہادت آج ملک بھر میں عقیدت و احترام کے ساتھ منایا جا رہا ہے. 17 فروری 1951 کو کراچی میں پیدا ہوئے تھے. اس کے بعد سینٹ پیٹرک کالج سے سینئر کیمبرج پاس کیا انہوں نے، اور اس کے بعد 1968 میں پاک فضائیہ میں شمولیت اختیار کی. 1971 میں راشد منہاس نے اکیڈمی سے جنرل ڈیوٹی پائلٹ کی حیثیت سے گریجویٹ کیا، اور انہیں کراچی میں پی ایف بیس مسرور پر پوسٹ کیا گیا تاکہ لڑاکا پائلٹ کی تربیت حاصل کر سکیں. 20 اگست 1971 کو راشد منہاس مسرور بیس کراچی سے اپنی تیسری تنہا پرواز کے لیے جب T-33 جیٹ سے روانہ ہونے لگے تو ان کا انسٹرکٹر متی الرحمان اس نے زبردستی طیارے میں سوار ہو کر بھارت کی حدود کی طرف لے کے جانا چاہا طیارہ، تاہم راشد منہاس نے بھرپور مزاحمت کی اور کامیاب نہ ہونے دیا متی الرحمان کو، اور اس کے عزائم خاک میں ملا دیے اور طیارے کا رخ زمین کی طرف کر دیا، اور اس طرح طیارہ بھارتی سرحد سے صرف 32 میل پہلے ٹھٹھا میں گر کر تباہ ہو گیا تھا. اور وطن کی خاطر اپنی جان کا نذرانہ پیش کرنے والے راشد منہاس کو ان کی بے مثال قربانی پر اعلیٰ ترین فوجی اعزاز نشان حیدر سے بھی نوازا گیا. غلام مرزا صاحب، اس حوالے سے ذرا بتائیے گا کہ ایک ینگ ہونا، ایک جذبہ ہونا، اور خاص طور پر راشد منہاس نے جس طرح سے ملک کی خاطر، قوم کی خاطر، ایک اس بندے کے جو کہ ایک غدار تھا، جو کہ چاہ رہا تھا کہ پاکستان سے کچھ راز بھارت منتقل کرنا، اس کے عزائم خاک میں ملائے، تو کیا کہیں گے آپ؟
دیکھیں، یہ پاک فورسز جو ہیں ان کی اس طرح کی داستانیں اور مثالیں بھری پڑی ہیں کتابوں میں کہ جب بھی کوئی ایسا قدم اٹھانے کے لیے کسی شخص نے کوشش کی قدرتی طور پہ کہیں نہ کہیں سے خدائی مدد بن کے اس کے کسی اسسٹنٹ نے یا اس کے کسی آفیسر نے یا اس کے سینئر جونیئر میں سے کسی کو پتہ چل گیا اور وہ سازش ناکام ہو گئی. تو یہ بھی اسی طرح سے ہوا تھا. اور جو متی الرحمان تھا وہ کافی عرصے سے، بعد میں پتہ چلا کہ وہ کافی عرصے سے کچھ اس طرح کی کاروائیاں جو تھا وہ کر رہا تھا، اور وہ یہ چاہتا تھا کہ اس نوجوان راشد منہاس شہید کو وہ اپنے ساتھ ادھر لے جائے، اور لیکن اللہ تعالیٰ کو کچھ اور منظور تھا. ہمارے جوان جذبہ شہادت سے ہر وقت سرشار ہوتے ہیں. انہوں نے اس موقع کو اپنا شہادت کا موقع سمجھا، اور پھر اپنے سیکٹر سمیت انہوں نے اس کو جہاز کو زمین سے ٹکرا دیا.
بالکل.
اور جب میں شہادت نوش کیا، کتنی بڑی قربانی ہے جب آپ کو پتا بھی ہو کہ یہ آپ کا انسٹرکٹر جو ہے وہ ڈبل گیم کر رہا ہے، اور یہ دشمن کے ساتھ مل گیا ہے اور یہ دشمن کی طرف جا رہا ہے، اور آپ جو ہے اس وقت آخری فیصلہ جو ہے وہ کر لیں، آپ کو پتا ہو کہ آپ کا رخ کس طرف ہے اور آپ جا کہاں رہے ہیں، اور ایک دو سیکنڈ میں آپ نے کہاں پہنچ جانا ہے. لیکن شہادت ہے مطلوب و مقصود و مومن، نہ مال غنیمت نہ کشور کشائی. تو یہ ایک جو جذبہ ہے، یہ ہمارے جو جوان ہیں فورسز کے، ان میں ہمیشہ سے موجود ہوتا ہے. اور یہی جذبہ تھا جناب راشد منہاس شہید میں کہ اتنی چھوٹی سی عمر میں ڈی ڈی پائلٹ بھی بن گئے اور پھر شہادت کے رتبے پہ بھی فائز ہو گئے. ایسے ایئر فورس جو ہماری ہے، یہ بہت قربانیاں دی ہیں ہماری ایئر فورس نے بھی. ہماری فضائیہ کی مثال جو ہے وہ بڑی بڑی دنیا کی رائل فورسز کے ساتھ نہیں اس کی مثال ملتی،
بے شک.
اور بڑے بڑے جو فائٹرز ہیں وہ ہم نے پیدا کیے ہیں.
بالکل.
اور ہماری ایئر فورس جو ہے اس کا خاصہ ہے کہ ایم ایم عالم جیسے جو ہیں وہ ہماری ایئر فورس کا حصہ رہے ہیں. اور جناب آپ دیکھتے ہیں تو شہادتوں سے بھری پڑی ہے ایئر فورس کی تاریخ. تو ہمیں ان شہیدوں کو ہم سلام پیش کرتے ہیں، اور یہ دعا کرتے ہیں کہ انہی شہیدوں کے لہو کا خراج ہے جو آج हम अपने वतन में आजादी की सांस लेते हैं और हम अटकेलियां करते हैं, अपने मुल्क की जमीन पे खेले खेलते हैं, हम भागते हैं, बच्चों को पढ़ते हैं, पढ़ाते हैं और जिंदगी एंजॉय करते हैं। इस तमाम हमारे जो आबा हैं, जो हमारे बड़े हैं, उनकी मेहनतों का समर है, उससे ज्यादा कुछ नहीं है। और खराज अकीदत है, सलाम है उन शहीदों को जिनकी वजह से आज पाकिस्तान भी पाकिस्तान है और हम भी पाकिस्तानी हैं।
बेशक गुलाम मुद्दत साहब, आपने दुरुस्त फरमाया और बिल्कुल इसके अंदर इन्हें सलाम पेश किया जाता है अकीदत और एहतराम से। हम इसी वजह से इनके दिन मनाते हैं कि इनकी जो कुर्बानी है उसकी याद ताजा की जाए और अपनी जो नौजवान नस्ल है, अपने जो बच्चे हैं, उन्हें बताया जाए कि हमारे कौम के जो हीरोज हैं उन्होंने किस तरह से कुर्बानी दी है, उन्होंने किस तरह से अपनी जान का नजराना पेश किया। सिर्फ इस मुल्क के दिफा के लिए, इस मुल्क की मोहब्बत की खातिर उन्होंने अपनी किसी भी कुर्बानी से दरेग नहीं किया। और सामिन, यहां पर वक्त वो है बैन अल-अक़वामी तारीख का। जिसामिन, आज का हमारा इदारिया द गार्डियन से है और उन्होंने स्पेन में होने वाले हमलों के हवाले से एक रिव्यू दिया है और उनका ये कहना है कि दहशतगर्दी से लड़ने का मकसद ये है कि आप अपने आजादी की हिफाजत करते हैं। और उन्होंने कहा कि जिस तरह से स्पेन को, खासतौर पर बार्सिलोना को हमलों का निशाना बनाया गया, यूरोप में ये सबसे अमन पसंद शहर समझा जाता था और ये बात की जाती थी कि इसके अंदर काफी ज्यादा पुरानी कदीम इमारतें हैं और जिसकी वजह से यहां पे लोगों की एक चहल पहल रहती थी, सियाहों की एक चहल पहल रहती थी, लेकिन उसके बाद वहां पर अचानक हमला हो जाता है, उससे काफी जानी नुकसान होता है। और इसके बाद ये बात भी की जा रही है कि अब हमें कुछ ऐसे मेजर्स लेने पड़ेंगे कि जिससे हमें इन मुल्कों को महफूज बनाना है, इन शहरों को महफूज बनाना है, ताकि मुस्तकबिल में ऐसी कोई भी कार्रवाई ना हो सके। गुलाम मुर्तजा साहब, इस हवाले से बताइएगा कि टेररिस्ट जो अटैक हुआ है वहां पर, बेशक ये काबिल मजम्मत है और इस हवाले से कई गिरफ्तारियां भी हुई हैं और एक नई गिरफ्तारी ये की गई है, यूनस अबू याकूब को गिरफ्तार किया गया है जो कि 22 साल मराकश का एक बाशिंदा है। और ये बात की जा रही है कि उसने वैन चढ़ाई थी 13 लोगों के ऊपर जो कि मौके पर उसी वक्त जहां भाग हो गए थे और तकरीबन 120 से ज्यादा लोग ऐसे थे जो उस वक्त जख्मी हुए थे। क्या कहते हैं इस हवाले से आप?
सुहेब साहब, जो दहशतगर्दी है, हर हाल में दहशतगर्दी काबिल मजम्मत एक्ट है और हम, क्योंकि खुद हमारा मुल्क दहशतगर्दी का शिकार है, तो हम कभी भी दहशतगर्दी जो है जहां पे भी हो हम उसकी मजम्मत करते रहे हैं, कर रहे हैं और करेंगे। लेकिन दहशतगर्द कोई भी हो सकता है और दहशतगर्द को रोकना, उसके लिए हम स्ट्रेटजीज बनाते हैं, बनाते रहे हैं और आपने देखा है कि रोज बरोज हम अपनी स्ट्रेटजीज में तब्दीलियां भी लाते हैं। लेकिन दहशतगर्द को जो ये सोच के आता है कि उसने खुद मरना है, दूसरों को मारना है, तो उसको एकदम से रोकना शायद इस तरह से मुमकिन नहीं होता जिस तरह से ये कह दिया जाता है कि हम इन मुल्कों को महफूज बनाएंगे, हम इन मुल्कों को ये करेंगे वो करेंगे। तो इसके लिए बुनियादी तौर पे जो करने वाले काम है वो इक्विटी है, मसावात है, वो करने वाले काम है, अपनी दोगलापन है अपनी सियासत में से उसको खत्म करना चाहिए। अक़वामे आलम को सोचना चाहिए अपने मियारात के ऊपर कि वो कहाँ खड़े हैं। वो कई कौमों को वो कौमें ही नहीं समझते, कई कौमों के लोगों को वो इंसान ही नहीं समझते। तो ये जहां तक ये सिलसिले इस तरह से होंगे, अदम मसावात का, अदम रवादारी का जो है वो माशरती रुझान पैदा किया जाएगा, तो इस तरह की डिस्क्रिमिनेशन की जाएगी और काले को गोरे पे फौकियत दी जाएगी, तो फिर दुनिया बेचैनी की तरफ और मजीद बढ़ेगी। तो जो दहशतगर्दी के असूली तौर पे, जो भी दहशतगर्दी के जितने भी इस तरह के सेगमेंट्स हैं या इस तरह के जो एलिमेंट्स हैं, उनको इसी तरह से खत्म किया जा सकता है कि हम सब मिलके हाथ से हाथ मिलाएं और सिर्फ दहशतगर्द को दहशतगर्द समझा जाए, उसका कोई मजहब, कोई रंग, कोई नस्ल उसकी समझी जाए।
बेशक आपने तो समाया गुलाम मुर्तजा साहब, और इसी एक कुलिये को लेकर हमें आगे बढ़ना चाहिए और दुनिया तभी ही अमन का गहवारा बन सकती है। और सामने ये था आज का आलमी मंजरनामा प्रोग्राम, मैं था आपका मेजबान सुहेब बिन नूर। स्टूडियो में तशरीफ फरमाते सीनियर सहाफी गुलाम मुर्तजा साहब, कोऑर्डिनेशन कर रहे थे अरशद असगर, स्टूडियो इंजीनियर जहूर रहमान, प्रोग्राम इंचार्ज इमरान लतीफ और निगरानी आला जावेद खान जदून। अपना बहुत बहुत ख्याल रखियेगा, अल्लाह हाफिज़।